यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देश र जनताका लागि जीवनको आहुति दिने शहीदप्रति सम्मान प्रकट गर्दै आज शहीद दिवस मनाइँदै प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटहरूमाथि आज पनि सुनवाई जारी र ताइवानले आफ्नो स्वतन्त्रता खोज्नु भनेको चीनलाई युद्धका लागि ललकार्नु रहेको चीनको चेतावनी। समाचार अब विस्तारमा। आज शहीद दिवस। देश र जनताको अधिकारका निम्ति जीवनको आहुति दिने शहीदप्रति सम्मान प्रकट गर्दै देशभर शहीद दिवस मनाइँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताउनु भएको छ। शहीद दिवसका अवसरमा आज सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको संघर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको स्मरण गर्नुभयो। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलका रूपमा लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियान जारी रहेको बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको पनि बताउनु भएको छ। शहीद सप्ताहको अन्तिम दिन आज लैनचौर स्थित शहीद स्मारकमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धांजलि अर्पण गर्दै उहाँले शहीदको बलिदानले नै जनतालाई अधिकार सम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताउनुभयो। श्रद्धांजलि सभामा उप प्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतको सहभागिता थियो। शहीद दिवसको अवसरमा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालले देश र लोकतन्त्रको हित र रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपन्नामा रूपान्तरण गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उहाँले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ। मुलुकमा परिवर्तनका लागि ज्यानको आहुति दिने शहीदको सम्झना र सम्मानमा शहीद दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। शहीद दिवसको अवसर पारेर वर्षिनी शहीद सप्ताह समेत मनाइँदै आए पनि शहीदका परिवारले भने उचित सम्मान पाउन नसकेको गुनासो गरिन्छ। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
देशमा विभिन्न कालखण्डमा भएका आन्दोलनमा शहीद भएकाहरूको योगदानले राजनैतिक अवस्था फेरिएको छ, तर शहीद भएकाहरूको परिवारको अवस्था भने अझै उस्तै रहेको छ। 2069 साल असोजको 15 गते शहीद हुनुभएका तनहुको भानु नगरपालिका 12 मिर्लुङका कमल अधिकारीका बुवा राम बहादुर अधिकारीलाई सरकारले शहीदप्रति न्याय नगरेको महसुस हुने गरेको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 12 रायपुरका राजन सिग्देलको परिवारलाई शहीदका लागि हुने सम्मानका कार्यक्रमका बारेमा अहिलेसम्म थाहा छैन। श्रीमान शहीद भएपछि दुई छोरालाई मुस्किलले माध्यमिक तहसम्म पढाउन सकेकी बिन्दु सिग्देललाई शहीद परिवारलाई सम्मान त परको कुरा, दुई छोरालाई उच्च शिक्षा पढाउने वातावरण सृजना हुन नसकेकोमा गुनासो छ। गण्डकी प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान स्वयं शहीद परिवारका सदस्य हुनुहुन्छ। तत्कालीन माओवादीको जनआन्दोलनमा छोरी गुमाउनु भएका चुमानसँग राज्यले शहीद परिवारको कुरा नसुनेको नमिठो अनुभव छ। फेरिएको व्यवस्थासँगै शहीद परिवारको उचित सम्मानका लागि सरकार गम्भीर हुनै पर्छ। अशोक विश्वकर्मा, रेडियो नेपाल तनहुँ।
शहीद दिवस सम्बन्धी यो रिपोर्टपछि अब अर्को विषय। प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा आज पनि सुनवाई जारी छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि रिट निवेदन तर्फबाटै बहस जारी रहेको छ। आजको सुनवाईमा रिट निवेदक समेत रहनुभएका विघटित प्रतिनिधि सभा सदस्य कृष्ण भक्त पोखरेलले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्नेमा संविधान विपरीत संसद विघटन गरिएपछि आफू न्यायका लागि अदालत आएको बताउनुभयो। उहाँले प्रतिनिधि सभा विघटन संविधान र संवैधानिक कानून विपरीत भएकोले बदर गर्न माग गर्नुभयो। बहसका क्रममा राष्ट्रिय सभा सदस्य समेत रहनुभएका वरिष्ठ अधिवक्ता राम नारायण भिडारीले विधायकीय आशय अनुसार संविधानको व्याख्या हुनुपर्ने भन्नुहुँदै संविधान र संविधानवादलाई जोगाउन विघटनको निर्णय बदर गरिनुपर्ने जिकिर गर्नुभयो। प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा निवेदक तर्फका कानून व्यवसायहरूको बहस अहिले पनि जारी छ। बाह्रौं दिनदेखि जारी बहसमा बहुमत प्राप्त प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधि सभा विघटन वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्बर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन विरूद्ध परेका 13 रिट निवेदनमा माघ 4 गतेदेखि एकसाथ सुनवाई गरिरहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले अन अराइभल भिजा र कोविड खोपलाई सकेका पर्यटकलाई निर्वाध रूपमा नेपाल प्रवेश गर्न दिने गृह कार्य भइरहेको बताउनु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा आज आयोजित संचारकर्मीसँगको अन्तर्क्रियामा मन्त्री ढकालले कोविडका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक र बाह्य दुवै खाले पर्यटनलाई बढ़ावा दिन आवश्यक नीतिको तर्जुमा गरिने बताउनुभयो। मन्त्री ढकालले कोविडका कारण निर्माण हुन नसकेका निर्माणाधीन विमानस्थलको समयमै कार्य सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। बाँकेको बैजनाथ गाउँपालिकामा कार्यरत 47 वर्षीय सिनियर अनमी रमा भारतीको कोरोनाबाट मृत्यु भएको छ। भेरी अस्पतालको कोविड आइसोलेसन वार्डमा भर्ना हुनुभएकी अनमी भारतीको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। उहाँलाई माघ 13 गते कोरोना पुष्टि भएको थियो। चितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा महोत्तरी मनदा सिसुवा नगरपालिका 9 32 वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एक किसिम विज्ञापन र सन्देश।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एन्टी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल सरकारले सुदूरपश्चिमका भारतसँग जोड़िएका सबै सीमा नाका आजदेखि खुल्ला गरेको छ। नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी अब सहज आवत जावत गर्न सक्नेछन्। मन्त्री परिषदको निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुल्ला गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। कोरोना भाइरस संक्रमणका कारण गत चैत महिनादेखि बन्द रहेका काठमाडौँ उपत्यकाका सबै विद्यालयहरू नियमित रूपमा खुलेका छन्। झण्डै 11 महिनापछि विद्यालय खुलेपछि कक्षा कोठामा विद्यार्थीहरूको सहभागिता उत्साहजनक रहेको छ। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयको कक्षा 3 विद्यार्थीहरू उत्साहपूर्ण रूपमा पढ़िरहेका छन्। लामो समयपछि विद्यालय खुलेकाले विद्यार्थीहरूको उपस्थिति पनि निकै राम्रो रहेको छ। साना विद्यार्थीहरू एउटा बेन्चमा एकजना मात्रै बसेका छन् भने सबै विद्यार्थीले मास्क लगाएका छन्। यसै विद्यालयका निमित्त प्रधानाध्यापक नारायण गौतम कक्षा 10 नेपाली विषय पढ़ाइरहनु भएको छ।
शोभा सुनेको नसुनै गरेर कपडा पट्याउन लागिन्। रामु जाउ कि जाउ भनेर गोडा भुइँमा बजार्दै
कक्षा कोठामा विद्यार्थीको उपस्थिति भने खचाखच नै रहेको छ। ठूला कक्षामा विद्यार्थी संख्या बढ़ी भएकाले एउटा बेन्चमा 4-5 बसेका छन्। विद्यालयका निमित्त प्रधानाध्यापक गौतम विद्यार्थी संख्या कम भएका कक्षाहरूमा भौतिक दूरी कायम गरिएको र विद्यार्थी संख्या बढ़ी भएका कक्षाहरूमा भौतिक दूरी कायम गरेर पढ़ाउन नसकिएको बताउनुहुन्छ।
सबै विद्यार्थीहरू मास्क नै लगाएका छन्, सेनिटाइजर गेटमै पनि राखेका छौँ र विद्यार्थीलाई पानी उनीहरू आफैले नै प्रबन्ध गर्नुपर्छ भनेका छौँ। खाजा खान पनि विद्यार्थी घरै जानुपर्छ। कक्षामा बस्दाखेरि पनि एकअर्का साथीको चाहिँ किताबहरू पनि नचलाउने नछुने। 8-10 अलिकति विद्यार्थी संख्या बढी भएको
काठमाडौँ उपत्यकाका छेउछाउ र उपत्यका बाहिरका स्थानीय तहले केही महिना अघि नै विद्यालय सञ्चालन गरिसकेका छन्। अधिकांश विद्यालयले भौतिक दूरी कायम गर्नका लागि एकदिन प्रत्यक्ष र अर्को दिन अनलाइनबाट पढ्न सक्ने व्यवस्था गरेका छन्। विद्यार्थीलाई मास्क र फेस सिल्ड अनिवार्य अनिवार्य गरी गेटमै सेनिटाइजर दिने र विद्यार्थीको तापक्रम चेक गरेर मात्रै भित्र जान दिइने गरिएको बताउनुहुन्छ अनामनगरमा रहेको नेपाल मेगा स्कूलका सेकेन्डरी तहको कोअर्डिनेटर रमेश चापागाई।
ज्वरो नाप्ने सेनिटाइजर गर्ने एक एकजना बच्चाहरूलाई एउटा बेन्चमा राखेर फेस मास्क फेस सिल्ड अनिवार्य गरेर कक्षाहरू सञ्चालन गरेका छौं।
त्यसो त विद्यार्थीहरू पनि आफै सचेत भएर विद्यालय जाने गरेका छन्। पद्मदय माविमा कक्षा तीनमा अध्ययनरत छात्र युवराज विष्ट विद्यालयमा सुरक्षित रहने गरेको बताउनुहुन्छ।
अरूसँग दूरी कायम गरेर मास्क लगाएर हात मिलाउनुहुन्न, भिडभाड भएको ठाउँमा नजाने।
सोही विद्यालयमा कक्षा नौमा अध्ययनरत छात्रा सोफिया लामा पनि विद्यालयमा आउँदा मास्क नखोल्ने, सेनिटाइजर लगाउने र बेला बेलामा साबुन पानीले हात धुने गरेको बताउनुहुन्छ।
फर्स्टमा सेनिटाइजर युज गर्छ अनि त्यही मास्क लगाएर अनि त्यही बेला बेलामा साबुन पानीले हात धुने।
काठमाडौँ महानगरपालिकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शैक्षिक संस्था सञ्चालन गर्न सक्ने निर्णय गरेपछि उपत्यकामा रहेका सबै विद्यालयहरू खुलेका छन्। यसबाट काठमाडौँका निजी र सरकारी गरी करिब 1,000 विद्यालयका झण्डै 1,55,000 विद्यार्थीले नियमित पठन पाठनमा भाग लिन पाएका छन्। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
काठमाडौँ उपत्यकाका सबै विद्यालयहरू भौतिक रूपमा खुल्ला। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। चीनले ताइवानले आफ्नो स्वतन्त्रता खोज्नु भनेकै चीनसँग युद्ध निम्त्याउनु हो भनेको छ। चीनले आफ्नो सैन्य गतिविधि बढ़ाउँदै ताइवान नजिक लड़ाकू विमानहरू उड़ाएको केही दिनपछि यस्तो चेतावनी दिएको छ। ताइवान र अमेरिका बीच अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे लगत्तै बढ़ेको हिमचिमलाई लिएर चीन केही चिड़िएको छ। चीनले प्रजातान्त्रिक ताइवानलाई आफ्नै अभिन्न अंग माने पनि ताइवानले भने आफूलाई स्वतन्त्र सार्वभौम राष्ट्र ठान्दै आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्भपतनका लागि जाने अन्तर्राष्ट्रिय सहयोग फेरि सुचारू गर्नुहुने भएको छ। अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनसँग सम्बन्धित सेवाहरूका लागि कम विकसित राष्ट्रलाई दिने अमेरिकी सहयोग रोक्नु भएको थियो। अमेरिकी क्लिनिकहरूलाई गर्भपतनमा दिइने अनुदान पनि सुचारू हुने उहाँले संकेत दिनुभयो। बाइडेन प्रशासनले अघिल्लो सरकारले परिवार नियोजन कार्यक्रमलाई निरुत्साहित गरेकोमा सो नीति पनि उल्ट्याउने भएको छ। र बेलायतले हङकङवासीलाई दिएको प्रवेशाज्ञा सुविधाको फाइदा उठाउँदै 3,00,000 भन्दा बढ़ी हङकङवासीले बेलायत जाने अनुमति पाउने भएका छन्। हङकङका बेलायती राहदानी वाहक र उनीहरूका बालबच्चाले स्मार्टफोनबाटै प्रवेशाज्ञाका लागि आवेदन दिन सक्नेछन्। प्रधानमन्त्री बोरिस जोनसनले बेलायत र हङकङ बीचको लामो ऐतिहासिक सम्बन्धले गर्दा यस्तो कदम चालिएको बताउनुभयो। चीनसँग 100 वर्षसम्म भाड़ामा लिएर फिर्ता गरिएको हङकङमा चीन सरकारले पूर्व सम्झौता विपरीत केही नियन्त्रणात्मक प्रावधान ल्याउन थालेपछि रुष्ट बेलायतले धेरैभन्दा धेरै हङकङवासीलाई बेलायत बस्न अनुमति दिने नीति ल्याएको हो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। देश र जनताका लागि जीवनको आहुति दिने शहीदप्रति सम्मान प्रकट गर्दै आज शहीद दिवस मनाइँदै प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटहरूमाथि आज पनि सुनवाई जारी र ताइवानले आफ्नो स्वतन्त्रता खोज्नु भनेको चीनलाई युद्धका लागि ललकार्नु रहेको चीनको चेतावनी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।